नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै आएका छौं। अग्निवाटिकामा हामीले केशरबारे धेरै कुरा थाहा पाइसकेका छौं। अब केशरको बानी बेहोरा कसरी अगाडि बढ्छ सुनौ तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको तेस्रो श्रृंखला पृष्ठ 36 बाट। बनारस 1936 सितम्बर महिनाको प्रथम सप्ताह सायंकाल निशान्त सिनेमा भवनको मतानको भित्तामा टाँगेका सिनेमाका तस्विर हेर्दैछु केशर। खरानी रङको उनी फुल प्यान्ट, पुरा बाहुलाको भेलाको सेतो कमिज र त्यसमाथि खरानी रङको स्वेटर लगाएको छ उसले। कपाल कोरीबाटी सिनित्त परेको केटो। बनारसको हावापानीले झन सुकुमार र कलिलो। मतानमा निकै भिड छ तर ठेलमठेल छैन। तस्विर हेर्नमा भुलिएको केटोलाई अरूतिर ध्यान छैन। अछुत कन्याका तस्विरहरू छन्, देवीका रानी र अशोक कुमारका विभिन्न तस्विर यही सिनेमा हेर्न आएको छ। आजैदेखि सुरु हुन लागेको छ अछुत कन्या। तर यो के झट्ट आँखा पर्छ त्यही तस्विरमाथि, रातो मसीमा लेखेको ठूल्ठूलो अक्षरका उपर। आगामी परिवर्तन होइन होला, अघि मात्रै त हो नि आजको विज्ञापन पढेको उसले। स्पष्ट लेखेको थियो निशान्तमा आजदेखि अछुत कन्या चल्दैछ। त्यसमा भएको लेखेको त आगामी परिवर्तन। ऊ अन्यलमा पर्यो, सायद आगामी परिवर्तनको यो कागज हटाउन बिर्सियो क्यार, नत्र कि देख्छ त्यही बोर्डको छेउमा एउटा सूचना पनि छ। वर्धमानभन्दा अगाडि आएपछि रेल दुर्घटनामा परेको हुँदा अछुत कन्या आइपुग्न सकेन रे, भोलिदेखि मात्र देखाइने रे। किश्रिक्क पर्यो ऊ, उसको मुखबाट धत्तेरी भन्ने शब्द निस्क्यो। ताइतो क्या मन दुर्भाग, कसैले बङ्गाली भाषामा भन्यो। त्यही त, कस्तो दुर्भाग्य, केशरले फनक्क फर्केर हेऱ्यो। देख्छ एकजना बङ्गाली बाबु उसको ठिक पछाडितिर उभिएका छन्, ठेट बङ्गाली पहिरन एकदम परिष्कृत। किनारातिर चुन्न परेको मर्सराइजको धोती, त्यस्तै बाहुलामा पनि चुन्न परेको पातलो सेतो कुर्ता र कुर्तामाथि कारचोपी भरेको आँचल। सुकुमार नौनी रङको उनी दोसल्ला तह पारेर दुवै कुममा राख्दा च्याप्टो माला जस्तो भएर छातीमा झुन्डिएको रगोडामा कालो पङ्ख सुपैरेका यी बङ्गाली बाबु निकै आकर्षक र राम्रा। शरीर डम्म परेको र पुक्क परेको गाला, भर्खर दारी बनाएकाले फिक्का निलो आवा लिन खोजेको गालामा सेन्ट लगाएका छन् भन्ने राम्रै थाहा हुन्छ। उनको शरीरबाट इभिनिङ इन पेरी सेन्टको मधुरो महक उडिरहेको थियो, एकदम सुसंस्कृत सभ्य र खानदानी लाग्ने। ड्याखोनको क्यामन व्यवस्था, हेर न कस्तो व्यवस्था, बङ्गाली बाबुले आफ्नै भाषामा बोले, व्यवस्थालाई दोष दिए। केशरी पनि ठेट बङ्गाली जवाफ दियो, मागो माइरी व्यवस्थारी क्यूको दोष, आमै व्यवस्थाको के दोष, हो त व्यवस्थालाई किन दोष दिनु। त्यही त साँच्चै, बङ्गाली बाबुले केशरको कुराको समर्थन गरे। गाडी नै दुर्घटनामा परेपछि सिनेमावालाले के गरून्, हो त व्यवस्थालाई के को दोष। कुरा त यतिमै टुङ्गिएको थियो दुई अन्जान व्यक्तिका निम्ति, तर बङ्गाली बाबुले टुङ्गिन दिएन। भने म पनि अछुत कन्या नै हेर्न आएको, अब हामी भोलि नै हेरौँला उन्न। उनले यसरी हामी भने मानव केशरलाई उनको आफ्नो मण्डलीमा मिलाए। भोलि त म स्वास्नी र बहिनीहरूलाई पनि ल्याउँछु। कुरा सुनेर केशर अलि अक्मक आयो। एउटा नयाँ मान्छेले उसँग अचानक यसरी आफ्नो स्वास्नी र बहिनीहरूको कुरा चलाएको थियो, उसलाई एकदमै अप्रासङ्गिक लाग्यो। र फेरि आजदेखि अछुत कन्या चल्छ भनेर स्वास्नी र बहिनीहरूलाई नलिई आउने मानिसले भोलि किन ल्याउँछु भन्छ। ट्रेन दुर्घटनामा परेको फिल्म के अचानक त्यति महत्त्वपूर्ण हुन गयो? तर यी सब फजुलका कुरा, कोही कोही मान्छे बिग्नै असल हुन्छन्, एकदम मिलनसार, छोटो भेटमा नै आत्मीय हुन्छन् र युग युगसम्म त्यो आत्मीयता बनाएर राख्छन्। खास गरी बङ्गालीहरू त साह्रै असल हुन्छन्। उसले बङ्गालीहरूलाई नचिनेको कहाँ हो र, खुब चिनेको छ। उनका कुरा सुनेर केशर अकमकायो, मानव नअकमकारे के गरोस्। हो, भोलि आउँदा स्वास्नी र बहिनीलाई पनि लिएर आउनुहोस् त भन्ने होइन नि, र उसको कुराको जवाफ दिनै पर्यो भने लगभग यस्तै कुरा त भन्नु पर्ला उसले, अथवा चुप लाग्नु पर्ला। उसले यो दोस्रो विकल्पलाई समायो। बङ्गाली बाबुले भने, तर तिमीलाई मैले पहिले त देखिनँ, बनारसमा नयाँ आएका? यिनीहरूको वार्तालाप बङ्गालीमै भइरहेको थियो। केशर फिस्स हाँसेर भन्यो, यत्रो ठुलो सहरमा हरेकले हरेकलाई देख्नै पर्छ भन्ने के छ र, मैले पनि तपाईँलाई देखेको थिइनँ नि। यो काँचो उमेरको केटोबाट उसको परिष्कृत कुरा सुनेर उनी रमाइलो मानेर हाँसे र केशरलाई उत्साहित पार्दै भने, कति चतुर केटा तिमी, कति भो बनारस आएको। अहिले त जम्मा तिन दिन भयो, तर तिन महिना भयो, तर पहिले पनि बराबर आउने गरेको थिएँ। बङ्गाली बाबु आत्मीय हुँदै गयो। केशरलाई लाग्यो बङ्गालीहरूको चाँडै नै आत्मीय हुन सक्ने गुण पक्षलाई उसले मन परायो। बङ्गाली बाबुले भने, जे भए पनि म हत्तपत्त कहाँ फेल खान्छु र, कि तिमी बनारसका बासिन्दा होइनौ, विश्वनाथको मन्दिर देखेका छौ, दर्शन गर्यौ। केशरको उमेर नै यस्तो थियो। ऊ आफू र आफ्नो अगाडि स्पष्ट देखिने संसारलाई नै सृष्टि अन्तिम तत्त्व ठान्दथ्यो। हुन त उसले आजसम्म यो सृष्टि रचनाका बारे धेरै घोरिएर सोचेको थिएन, तर उसको अव्यक्त चेतनाको उसलाई भनिदिएको थियो, यो सम्पूर्ण केन्द्र बिन्दु आत्मामा मात्र सीमित छ, अन्य यावत वस्तु चाहिँ केवल भन्ने मानिसको मनोरथ पूरा गर्नेलाई मात्र सृष्टि भएका हुन्, केन्द्रका उपग्रह। र अहिले बङ्गाली बाबुले भगवान्को दर्शन गर्ने कुरा उठाइदिएर क्षणभरका निमित्त उसको मनमा नौलो प्रश्न उब्जाइदिएको उसलाई भान पर्यो। तर प्रश्न चाहिँ के हो उसको मगजमा स्पष्ट हुन सकेन। केवल आफ्नो आत्माभिमानमाथि बङ्गाली बाबुले प्रहार गरेको जस्तो मात्र लाग्यो उसलाई। भगवान् पनि त उसको केन्द्र वरिपरि घुम्ने उपग्रह नै थियो नि, अनि यो दर्शन किन? आफूलाई अनिश्वरवादी घोषणा गर्दै अरूभन्दा भिन्न देखाउने लोभको सम्वरण गर्न नसकेर उसले भन्यो, सबै मन्दिर त उस्तै हुन् नि, मलाई मन्दिर मस्जिदमा कुनै दिलचस्पी छैन। बङ्गाली बाबु किञ्चित झस्किए, तर फेरि तुरन्तै भने, होइन होइन, मैले भगवान्को कुरा गरेको होइन, मन्दिरको ऐतिहासिक महत्त्वलाई पो सङ्केत गरेको त। थाहा नपाइँदो अहङ्कार गर्दै केशरले जवाफ दियो, अँ बाहिरबाट देखेका छु। त्यसपछि बङ्गाली बाबुले बनारसमा हेर्न योग्य चार पाँच ठाउँको नाम लियो। ती सब ठाउँ केशरले देखिसकेको थियो, र लक्ष्मीकुण्ड नि, सुने जस्तो लाग्यो उसलाई यो नाम, पहिले सायद उसले देखेको चाहिँ थिएन र भन्यो, होइन कहाँ पर्छ लक्ष्मीकुण्ड? हिँड म देखाउँछु, सहरभित्रै छ, यहाँबाट 10 मिनटको बाटो। बङ्गाली बाबुले केशरमाथि निकै दिलचस्पी देखाए। आखिर यो पुरानो सिनेमा तिमी हेर्दैनौ क्यार, सिनेमा हेर्ने फुर्सदै लिएर आएका छौ भने हिँड, बनारसको त्यस्तो नामी झिल हेर्न नचुक, उसले मनले स्वीकार गर्यो। बाटोमा बङ्गाली बाबुले त्यो झिल उनकै घर पछाडि छ भनेर उसलाई बताए, एकदम टाँसेकै, घरको कौसीबाट ठिक तल पर्छ रे, कौसीबाट राम्ररी हेर्न सकिन्छ यसको मनोहर दृश्य। त्यसकारण उनीहरू बङ्गाली बाबुको घर लक्सातिर मोडिए। सडक फराकिलो थियो, तर साँझमा बनारसको सडकको चहलपहल केशरलाई उधाङ्गिएका नसाहरूमा दौड दौड गरी रगत चले जस्तो लाग्छ। धेरै सहर देखेको छ उसले, बनारसभन्दा धेरै ठुल्ठुला सहर, तर यहाँ ऊ प्राणको सञ्चार भएको स्पष्ट देख्छ। अरू सहरमा निर्जीव यन्त्रको दौडादौड भए जस्तो लाग्छ भने बनारसको सडकमा प्राणधारी आत्मा दगुरी चाहिँ पाउँछ ऊ। लाग्छ सडकले नै जीवन प्राप्त गरेको छ, एउटा सिङ्गो एकाइ बनेर, र त्यसभित्र जीवनदायी रक्तको सञ्चार भइरहेको छ। ठिक यस्तै थियो लक्सातिर मोडिएको सडक। मोटर त एकदमै कम थिए, छँदै थिएनन् भने पनि हुन्छ। कहिलेकाहीँ बनारसका सडकको शोभा बिगार्दै फाट्टाफुट्टा दगुर थिए। एक्कारा टाँगा भने भरमार चलिरहेका थिए। साइकलबाजहरू पनि उत्तिकै अगाडिको पाङ्राले हुल पन्छाउँदै हिँड्ने। तर केशरलाई त्यहाँको सवारीमध्ये सबभन्दा मनपर्छ एक्का, बनारसको गौरव नै एक्का, गरिब धनी सबको सवारी एक्का। कोलटारका सडकमा नाल ठोकेका टाप बजार्दै छाती तन्काएर हिँड्ने एक्काका घोडा, त्यही हो बनारसको शान। सडकको माझबाट पूरा सडक नै आफ्नो ठानी शानका साथ नाल बजार्दै दगुर्छन्। कहिलेकाहीँ त झिल्का पनि उठ्छ टापबाट। जत्रो सुकै घुइँचो होस्, चालमा शिथिलता हुँदैन। लाग्छ कुनै ऐश्वर्यवान सडकको घुइँचो पनि नाउको धारिलो चुच्चोले पानी चिरिए जस्तो गरी चिरिँदै जान्छ। एकका सन्चना र घुइँचोलाई चिर्दै अगाडि बढ्छ। केशर नेपाली हो भन्ने थाहा पाएर बङ्गाली बाबु छक्क पर्यो। उसले त बङ्गाली पो भन्ठानेको रहेछ केशरलाई, महाको केशर। आफ्नो बारेमा उसले बङ्गाली बाबुलाई सबै कुरा बतायो। म्याट्रिकको परीक्षा दिन आएको, पास हुने उम्मिद नगरेर। अह, बा त रिसाउनुहुन्न, सके निराश हुनुहुन्छ क्यार। ऊबाट धेरै आशा राख्नुभएको छ नि, त्यसैले बित्ताको आशा। केशरले देख्यो, बङ्गाली बाबु बनारसका निकै प्रतिष्ठित र सम्माननीय व्यक्ति रहेछन्। उनलाई सलाम हजुर भन्ने मानिस बाटोमा धेरै नै भेटिए। उनी चाहिँ सलाम समेत नफर्काउने, यसो सलाम गर्नेलाई हेरिदिन्थे त्यति। मैले पनि बिएचयु बनारस हिन्दू युनिभर्सिटीबाटै म्याट्रिक पास गरेँ। तिम्रो कम्बिनेसन के नि? केशर सोचिरहेको थियो। यी 32-33 वर्षका बङ्गाली बाबुले बनारसबाट नै म्याट्रिक पास गरेका हुन् भने अवश्य नै 16-17 वर्षको उमेरमै पास गरेको हुनुपर्छ। र फेरि भन्छन्, लक्साको घर उनको आफ्नै घर हो रे, बाबु बराजुकै पारादेखिको। यदि उनका सबै कुरा सत्य हुन् भने कमसेकम 15-16 वर्षदेखि यिनी बराबर बनारसमा नै बसेको हुनुपर्छ। तर यिनको पहिरन यति विघ्न ठेट बङ्गाली पहिरन लाग्थ्यो कि त्यसमा बनारस संयुक्त प्रान्तको कहीँ कुनै छाया देखा पर्दैन। केशर किन यी सबै कुरा सोच्दछ उसैलाई थाहा छैन, सोच्नु अनिवार्य छ कि जस्तो झस्का भएर मात्र ऊ सोच्दछ। कमसेकम आफ्नो मनलाई ऊ यही उत्तर दिन्छ सुसुप्त मस्तिष्कले। तर सचेत मस्तिष्क चाहिँ भन्छ, कोही कोही आफ्नो संस्कृति र प्रान्तीयताको रक्षा गरेर पनि अर्को प्रान्तमा बस्न सक्छ भने, यी सब सोचेर। यही विचार खेलाइरहेको केशरले बङ्गाली बाबुको प्रश्न राम्ररी नबुझेरै भन्यो, जियोग्राफी र संस्कृत। त्यसबेलासम्म उनीहरू मूल सडकबाट दाहिनेतिरको साँगुरो सडकतिर मुडिसकेका थिए। यो सडकमा बत्ती थिएन, टाढासम्म निष्पट्ट अन्धकार थियो। बङ्गाली बाबुले भने, अँ, मैले पनि म्याट्रिकमा जियोग्राफी र संस्कृत लिएको थिएँ। बङ्गाली बाबुले भनिसकेपछि पो झस्क्यो, अज्ञानतामा उसले अघि झुट बोलेछ। हुन त हो कि उसले म्याट्रिकको फारम विराटनगरबाटै भरेर पठाउँदा संस्कृत लिने निर्णय गरी फारम भरेको थियो, तर यहाँ आएपछि सहपाठीहरूले संस्कृत एकदम कठिन हुन्छ, सकिन्न भनेकोले समयमै उसले फारमलाई सुधार्न लगाई संस्कृतको ठाउँमा एग्रिकल्चर लेखाएको थियो। अघि मनमा अर्कै कुरा सोचिरहेका बखत उसले फ्याट संस्कृत भनिदिएछ। अत्तपत्त कुरा सच्याउँदै उसले भन्यो, होइन होइन, पहिले मैले संस्कृत लिएको थिएँ, तर यहाँ आएपछि साथीहरूले तर्साइदिएकोले एग्रिकल्चर बदलिदिए। त्यो अँध्यारो सडकमा केही बेर हिँडेपछि उनीहरू सडककै दाहिने छेउको बिजुली बत्तीले झलमल उज्यालो पारेको ठूलो फाटकभित्र बसे। यही हो रे बङ्गाली बाबुको घर। घर अगाडि आधुनिक ढङ्गको बगैँचा थियो, सुनित्तको घर चाहिँ अलि पुरानै बनोटको भए पनि हालै रङरोगन र टिपकारी लगाएकोले झलक्क हेर्दा नयाँ नै हो जस्तो लाग्थ्यो। चारैतिर बत्तीको चर्को प्रकाशमा उज्यालिएको घर ठूलो हवेली जस्तो लाग्यो। यति बढ्ता उज्यालो थियो भने बगैँचाको दुबोका पातहरू पनि छुट्टा छुट्टी देखिन्थे। कस्तो संयोग, मलाई पनि साथीहरूले तर्साइदिएकोले पछि एग्रिकल्चरल लिनु परेको थियो मैले पनि, बङ्गाली बाबुले भने। बङ्गाली बाबुको कुरा सुनेर केशरलाई झन अचम्म लाग्यो। केशरसँग नजिकै चाहिँ हुन उनी सरासर झुट बोल्दैछन् भन्ने केशरलाई लाग्यो। कता कता चिसो पसे जस्तो लाग्यो उसको मुटुमा। किन हो कुन्नी, तिमीले मेरो बारेमा त सोधेनौ, साँच्चै तिम्रो नाम के? केशर, खुब राम्रो नाम छ, मेरो नाम मनोरञ्जन बेनर्जी, तिमीले मलाई मनोदा भने हुन्छ, मेरी बहिनीहरू पनि मलाई मनोदा नै भन्छन्। केशरलाई गम्नेसम्म फुर्सद नदिएर मनोरञ्जन बाबुले फेरि भने, म सुपरिन्टेन्डेन्ट अफ पुलिस बनारसको। केशरले लामो सास फेर्यो, किन डराएको होला बित्थामा? अपराध रोक्ने जिम्मा लिएको कानुनको अभिभावकसँग पो हिँड्दैछ ऊ, प्रसन्न भयो। उनीहरू घरको उज्यालो र फराकिलो मतानभित्र पसे। मतानमा 9-10 कदम हिँडेपछि देब्रेतिरको कोठामा पस्न भने उनीहरू मोडिएका मात्र देखे कि बिजुलीको हिटरले गर्माएको त्यो बैठक। कोठामा 4 बङ्गाली आइमेयरलाई गफ गरिरहेको पाएर केशर झन् ढुक्क भयो। परिवार भएको यो घरमा उसलाई कुनै खतरा हुन सक्दैन। मनोरञ्जनले कोठामा भएका सबैसँग केशरको परिचय गरायो। केशरको पिठ्यौमा हात राखेर सबैसँग परिचय गराए। उनले बङ्गालीमा भने, यी होच्छे आमार नातुन बन्धु केशर, हाँ त नेपाली किन्तु क्यामन परिष्कृत बाङ्ला बाले, यी मेरा नयाँ साथी केशर, हुन त नेपाली हुन् तर हेर न कति परिष्कृत बङ्गाली बोल्छन्। सबैका आँखा केशरमा थियो। छुट्टे सोफामा पलिटी कसेर बसेकी बुढियाले पान चपाउँदै उत्साहित भएर भनिन्, एकैबारे छावी मतन, एकदमै तस्विर जस्तो। कोठाको त्यो सेतो उज्यालोमा केशर साँच्चै नै तस्विर जस्तै देखेको थियो आकर्षक। उज्यालोले रोगनको गुलाफी आवामा कलिलोपन देखिने, उसका ठूल्ठूला निर्भीक आँखा उदाङ्ग थिए, विच्छट्ट काला र रसिला। अब उसको मुखबाट शब्द नझरेर आँखाबाट झर्छन् मानौ अनुहारको प्राण होला जस्तो। शिष्टताको छोटो मुस्कान ओठले मात्र देखाएनन्, आँखा पनि त्यत्तिकै मिठोसँग सरक्क आँसे। अग्लो केटो, किशोरावस्थाको एक टुक्रा कपालको लाप्सा छरिएको र उभिएको थियो, आत्मविश्वासका साथ ठिङ्ग, एकदम तस्वीर जस्तो। पान चपाउँदै बसेकी वृद्धालाई मनोरञ्जनले आमा भनेर परिचय गरायो। उनले काखमा ठूलो पान बट्टा राखेकी थिइन् र बट्टामा राखेको पानपत्तीको बिडालाई भिजाएको टालोमा तह लगाई थन्काउने काममा पनि व्यस्त देखेकी थिइन्। केशरले नमस्कार गर्यो तर उसको आँखा अल्झिएको थियो अर्को लोभलाग्दो तस्विरमाथि। आइमाईमाथि राम्री लागिन् केशरलाई उनी। ठेट बङ्गालकी नारी, गोलो बान्कीको अनुहार, बीचमा हल्का कुलेसो सरी दुईतिर बाठिए झैँ लाग्ने चिउँडो, फिका गुलाफीपन मिसिएको कलकलाउँदो गोरु रोगन, ठुल्ठुला उदास आँखा, कालो कपाललाई चेप्टो रातो पारी भएको रेतो रेशमी साडीले आधा ढाकेको, निधारमा गोल रातो टिका लगाएकी र सिउँदोमा डेढ इन्च जति लामो चम्किलो रातो सिन्दुर, शान्त व्यक्तित्वबाट स्नेह तप्किरहेको भान पर्ने धपक्क बलेको शान्त अनुहार। त्यस्तो चहकिलो अनुहार भएर पनि त्यसमा त्यो अनुहार रवाफिलो शान्ति र सौन्दर्य उसले आजसम्म सायद देखेको थिएन। त्यस्तै लाग्थ्यो उसलाई, लाग्थ्यो कुनै दैवी सौम्यताको प्रतिमूर्ति, आफूभित्रको असीम दया, करुणा, स्नेह, माया, ममता र प्रेममा सारा संसारले नै आत्मसात गर्न सक्ने गाम्भीर्य लिएर केशरलाई स्नेहार्द दृष्टिले हेरिरहेकी छ। कस्तो पवित्र रूप, मायाको यो फरासिलो व्यक्तित्वको अगाडि उभिन पाउनु यसको सौभाग्य। यसका अगाडि उसले आफूलाई एउटा अकिन्छन बालक जस्तो मान्यो। यी एउटी स्वास्नी मानिसमा उसले सबथोक पायो, आमा, देवी, दिदी, भाउजू, पत्नी, प्रेमिका, सहचरी र अनि ज्वाला पुष्प। र उनी बसेको लामो सोफामा अर्को एउटी युवती पनि बसेकी थिइन्, करिब 20 वर्षकी, अग्ली थिइन्, डम्म परेको जिउ, गोल अनुहार, साँवला रोगन। बङ्गालीहरूको आँखा प्राय राम्रा नै हुन्छन्, उनका पनि गोल ठुला र चमक भएका मनोरञ्जनकी पत्नी सन्ध्याको व्यक्तित्वमा गाम्भीर्य, भव्यता, मातृत्वको पग्लिदो स्नेह भने यी युवतीकोमा चाहिँ ठिक त्यसको विपरीत तीखो आकर्षण, वासनामय उद्वेग र सजिलो पहुँचको भाव स्पष्ट झल्किन्थ्यो। कस्तो किसिमको जिउ, किचिन मान लाग्ने। अर्को एउटी फ्रक लगाएकी केटी चाहिँ यी दुईजनाको गोडामुनि कार्पेटमा बसेर पेन्सिलले घोडाको तस्विर कापीमा कोरिरहेकी थिइन्। उमेर हुँदो 13 वर्ष। यिनलाई देख्नासाथ केशरलाई चञ्चलाको सम्झना भयो। यिनी पनि चञ्चलाकै उमेरकी भाकल भोकल परेकी थिइन्। यिनको फ्रान्क पनि छातीमा सानो जस्तो भैटिनिक्क कसिएको थियो र चञ्चलाका भन्दा बढ्ता स्पष्टता र पूर्णताका साथ बैंसको प्रवेश भएको लाग्थ्यो। पलेटी मारेर बसेकीले उनको तिग्रानिरको सुकिलो र कमलो भागले उसलाई चञ्चलाको जन बढ्ता स्मरण गरायो। ती 20 वर्षकी युवतीसँग परिचय गराउँदा मनोरञ्जनले आभार सेफाली बुन भनेर चिनायो र चञ्चलाको सम्झना गराउने केटी पनि मनोरञ्जनकी बहिनी रहेछन्, कान्छी बहिनी कानन। केशर ठिङ्ग उभिएको थियो, मुस्कुराएको थियो तर अलमल्ल जस्तो भएर। युवती सेफालीले बसेकै ठाउँबाट बोलाइन्, यदि के यसो यता आऊ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। साह्रै केटाकेटी देखिन्छ केशर, उसभित्रका यावत विलक्षण प्रतिभा र ज्ञान उसको अनुहार सुकुमरता, भोलापन र आकर्षक रूपले लुकाइदिन्छ। ऊ भित्रको जेहेनको प्रतिनिधित्व केवल उसका एक जोडा निडर स्पष्ट र चम्किला उदाङ्ग आँखाले बाहेक अरू कुनै अङ्गले गर्दैनन्। तर आँखाले जतिसुकै इमान्दारी देखाए पनि धोका दिनेहरूको बहुमतले गर्दा ती आँखा पनि सत्यतालाई दिगो गरी सम्हालेर राख्न सक्दैनन्, डगिहाल्छन्। भयानक धोकामा पर्छन् मानिस। यदि उसको मानसिक र शारीरिक परिपक्वता बाहिर देखिँदो हो ती युवती सेफालीले केशरलाई अहिले त्यसरी निर्धक्कसँग आफूनिर बोलाउने साहस गर्थिन् र, तर अहिले त उनले यसरी बोलाइन्, मानव केशर राम्रो बालक बाहेक अरू केही पनि होइन, एउटा निर्दोष बालक। यसो लगभग आदेश नै दिइन् सेफालीले, आऊ भनेर। उभिएकै ठाउँबाट सेफालीलाई हेरेर उफिस साँस्यो, मानव कोपिलाको शीत चम्कियो। अनि ऊ सेफाली नजिक उभियो, सोफाको अलिक छेउतिर सरिन् सन्ध्या, र सेफालीले आफू र भाउजूको माझमा बसाइन् र केशरलाई भनिन्। यसरी अपरिचित युवतीहरूको बीचमा ऊ सजिलैसँग बस्यो लाज नमानी। उसको बाल्य सुलभ अनुहारले धेरै पटक धेरैलाई धोका दिइसकेको छ, यसकारण उसका लागि यी अपरिचिताहरूको व्यवहार बिल्कुल स्वाभाविक थियो, मानौ हुनु नै पर्ने कुरा भयो। मनोरञ्जन चाहिँ अर्को खाली सोफाको हात राख्ने ठाउँमा बस्यो। उसका स्वास्नी र बहिनीले केशरसँग देखाइएको आत्मीयताबाट पूर्ण सन्तुष्ट भए चाहिँ देखिन्थ्यो, र त्यही कारणले हो क्यार उनी मुग्ध भएर केशरलाई मात्र हेरिरहेका थिए। अरे अरे तिमीहरूले के तमासा गरे, बुढियाले कराइन्। केशर बाबु, केशर खोका भनेकी थिइन्। उसको मुख मिठो गराऊ, जा कानन, यसो अलिकति सन्देश त ल्या। कानले केशरलाई एकपल्ट षड्यन्त्रपूर्ण दृष्टिले छड्के हेरिन् अनि फुर्तीसाथ कोठाबाट निस्किन्। अलिकति मात्र होइन, उनले प्लेटभरि सन्देश लिएर आइन्। यतिन्जेलसम्म विशेष केही नबोली बसेको केशर कानुनको हातबाट प्लेट लिएपछि एकदम जोरसँग हाँस्यो र बङ्गालीमा भन्यो, म पेटुमल छु भन्ने कसरी थाहा पाइछन् यिनले, दत यत्तिको पनि कोही खान्छ? र तिमी पनि बौद्धी, उसले मनोरञ्जनकी पत्नीका अगाडि प्लेट बढायो। किन तिमी भन्यो, त्यो त उही जानुस्, तर बङ्गालीहरूमा आफ्ना परिवारहरूका धेरै नै प्यारा मान्यजनहरूलाई पनि तिमी नै भन्ने चलन छ। आमा बाबा दिदी भाउजू सबैलाई त्यसैले चलाकी गर्यो क्यार केशरले। तर उनले प्लेटमा हेर्दै नहेरेर उदास आँखाले केशरलाई हेरिन् अनि केही नबोलेर एउटा सन्देश उठाइन्, ल तिमी पनि जाऊ। केशरले आफ्नै छेउमा टाँसेर बसेकी सेफालीतिर प्लेट बढायो। कति मिठो बङ्गाली बोल्छ यो केटो, एकदम बङ्गाली जस्तै भनेर सेफालीले प्लेटबाट दुईवटा सन्देश टिपिन्। वातावरणलाई आफ्नै अनुकूल पाएर केशर रमाइलो मानिरहेको थियो, धक फुकाइसकेको थियो उसले। अब तिम्रो पाली, उसले कानन अगाडि प्लेट सार्यो, ल ल्याऊ प्रमिथस कि कानन बाला। प्रमथेश बरुवा र कानन बाला सिनेमाका प्रख्यात नायक र नायिका, यी दुईजना प्रायः सँगसँगै सिनेमामा काम गर्ने प्रेमी र प्रेमिका भनेर कानले च्याउँदै भनिन्, म कानन बाला होइन, मेरो नाम हो कानन बेनर्जी, बुझ्यौ कि बुझेनौ? अरे बढी मापाकी रहेछौ तिमी, डराई टोपल्यौ केशर। तर उति नै हेर, आधिकारिक स्वरमा भन्यो, ल्याऊ भनेको उसलाई लाग्यो ऊ चञ्चलासँग कुरा गर्दैछ तर बङ्गालीमा। कानले थपक्क एउटा सन्देश टिपिन्, अर्को पनि लिइन्। यतिन्जेलसम्म मुग्ध भएर चुपचाप केशरलाई हेरिरहेका मनोरञ्जनले अचानक केशरसँग नै सोध्यो, तर प्रमेथेश को नि? केशरको मुखबाट निस्किने आँटेको थियो कि भन्दिउँ म, तर धत के भन्ठान्लान् सबजना। छुट्टै बसेर पान खानामा रद्द परेकी मनोरञ्जनकी आमाले भर्खर मुखमा हालेको बिडालाई मुखमा घोल्दै डल्लो डल्लो स्वर निकालेर कुनै के भनिन्, पानको बुझोले कुरा बुझिएन। यति भनेर जीव हलाउँदै बुढिया एक्लै हाँसिन्। सन्ध्याको अनुहार उस्तै गम्भीर थियो, स्नेह दृष्टिले उनले केशरलाई हेरिरहेकी थिइन्। बसेको ठाउँबाट उठेर केशर मनोरञ्जनकी आमानेर गयो सन्देश दिन, तर पान खाएकीले खान्न भनिन्। मनोरञ्जनले दुईटा लियो, केशर आएर फेरि उही ठाउँ बस्यो दुई युवतीहरूको गुतलुक्काको च्यापमा। मैले यिनीलाई लक्ष्मीकुण्ड देखाउन ल्याएको, बेनर्जीले भने, एकछिन हामी कौशीमा गएर आउँछौँ, अब त चन्द्रमा पनि उदायो होला, हिँड त जाउँ केशर। मनोरञ्जन आफू बसेको ठाउँबाट उठे, दुईजनाको च्यापमा परेकोले उसको बायाँ हात सेफालीको जिउसँग थिचिएको थियो। सेफालीको जिउसँग केशर अलिकति टाँसिएको थियो, त्यसको कान्छी औँलामा उसले सेफालीको औँलाको स्पर्श गर्यो। अरे कस्तो अनमोल स्पर्श, श्यामा, उसलाई श्यामाको सम्झना भयो। सायद अब केही दिनमा श्यामाहरू चिमडी गरिसक सरिसक्लान्, सरी नै सके कि के ठेगान, ऊ बनारस आउँदा चिमडीमा घर बन्दै थियो, गाउँतिरको घर पनि कुन त्यस्तो। अरे उसको कान्छी औँला हलुका थिचिँदैछ, हो त उसले सेफालीलाई देख्न साथ सजिलो पाउँछु नि। होइन होइन, स्पर्शमा किञ्चित कठोरता पो छ त। अलि झर्किएर चित्त नबुझेर केही भने जस्तो सङ्केत त होइन यो। ठिकै त सोचेको रहेछ उनी, उसले सजिलै पहुँच हुन सक्ने खालकी केटीको सङ्केत सजिलै पहुँच। र उसले आफ्नो दायाँतिर बसेकी शेफालीकी भाउजूलाई हेऱ्यो। उनले द्रवित आँखाले केशरलाई हेरिन्। मायाले विभोर भएर केशर उठ्यो। शेफाली पनि एकदम जुरुकै उठिन्। भनिन्, म पनि जान्छु कुण्डा हेर्न। दाजुबाट छोटो उत्तर पाइन्, हामी छिनमा आउँछौँ, यहीँ पर्खिराख। केशरलाई मनोरञ्जनसँग रिस उठ्यो। कस्तो बटारीको ठाडो अरसिलो मोरो, कति असलै त हुन्थ्यो। शेफाली पनि सँगै गए। चाँदनी रात, कौशीको शीतल बतास, मन नलागी नलागी ऊ मनोरञ्जनको पछि पछि कोठाबाट निस्क्यो। बाहिर निस्किन लाग्दा उसको गोडाले हिँड्न नमान्ला जस्तो गर्यो। उनीहरू माथि गए। एक तला, दुई तला, तीन तला र चौथो तलामा चढ्दा बर्याङमा बत्ती थिएन। मनोरञ्जनले केशरको पाखुरा समाउँदै डोराएर माथि फराकिलो कौशीमा पुर्यायो। पूर्णिमाको रात थियो क्यार, अथवा पूर्णिमा बितेको एक दुई दिन भइसकेको थियो। जुनको टह टह उज्यालो सारा शहरमा फैलिएको थियो। निकै अग्लो ठाउँमा हुनाले शहरको सबै झिलिमिरी तलतिर पर्न गएको थियो। सबै घरहरूका टुप्पा टुप्पामा जुनको चिसो उज्यालोले नि शब्द बर्चिँदै थियो। कुनै उजुर बाजुर नगरेर केशरलाई आफ्नो कविताको सम्झना भयो। व्योमको वैधव्य पृथ्वीमा निरन्तर बर्सिएको, बैंसमा वैधव्य बिचरा बैरिरहेको। गरम कोठाबाट खुला कोसीमा आइपुग्दा केशरले रमाइलो जाडोको अनुभव गर्यो। यो छटा देखेर ऊ एकदम रमायो। भन्यो, कस्तो राम्रो जुन, तर यो जुनभन्दा पनि त तिमी राम्रा छौ नि। मनोरञ्जनको स्वर किञ्चित काँपेको थियो। जाडो लागेछ क्यार। कौशीमा गाह्रोमा छाती झुकाएर केशर तल लक्ष्मीकुण्ड हेर्न लाग्यो। पानी नभएको उजाड लाग्दो तलाउ, चारैतिर पत्थर छापेको, कुन्नी अलिअलि पानी थियो कि, तर घरहरू दोछायामा परेर पानी भए जस्तो देखिएन। तलाउ पनि धेरै ठुलो थिएन। केशरलाई रसहीन लाग्यो। त्यहाँ सप्तोक एकदम उजाड, यही हेर्ने भनेर यी बङ्गाली बाबुको पछि लागेर व्यर्थ आएछ निशान्तबाट। तर तलको विमुक्तकारी रूप राशिलाई सम्झेर उसको यो साँझ निकै सार्थक भयो जस्तो अनुभव गर्यो। उसले अग्निवाटिकामा स्फुलिङ कोमल र ज्वाला पुष्प जाडो होला भनेर मनोरञ्जनले केशरलाई आफ्नो दोसल्लाको आधा भार ओढाइदिएका थिए र आधा चाहिँ आफैले ओढाई केशरको पिठ्यौमा भर पर्दै एकदमै टाँसेर उनी पनि तल कुण्ड हेरिरहेका थिए। केशर सोच्दछ, यस्तो रसकुण्डको यत्रो नाम किन चलेको होला? यो हेर्नुको साटो बरु तल कोठामा बसेर घन्टौँ कुरा गर्नु के धेरै रोमाञ्चमय होइन र? बङ्गालीहरू बडा असल हुन्छन्। कसरी काँप्न खोजेको थियो ऊ शेफालीका पोटिला औँलाको स्पर्श पाएर। सजिलै पहुँच हुन सक्छिन् उनी, बेसै भएछ अछुत कन्या नआएको। बनारस बसुन्जेल रमाइलोसँग दिन बिताउने ठाउँ उसले पायो। यत्रो मायाको प्रदर्शन यदि पहिलो दिनमा नै हुन्छ र पोटीला सुकुमार औँलाको स्पर्श, र यो के नि, यो केको स्पर्श हो जो अहिले ऊ आफ्नो देब्रे पट्ठामा पाइरहेछ? कडा कडा वस्तुले छोए जस्तो लाग्छ, काठ जस्तो। उसले फनक्क फर्केर हेऱ्यो र जे देख्यो त्यसबाट ऊ स्तब्ध भयो। मनोरञ्जनको दुई तिग्राको बीचको भागमा उसले पट्ठालाई छोपेको छ र उतै ठाउँमा कुनै कडा र मोटो वस्त्रले छोएको र घचेटेको अनुभव गर्दैछ। उसले राम्ररी बुझ्यो कि मनोरञ्जन के गरिरहेका छन्, तर उसको मन एकाएक डरले कालिए जस्तो भयो। चिसो उसले केवल उडन्ता सुनेको मात्रै थियो। लोग्ने मानिसहरू पनि आपसमा स्त्री र पुरुषका बीच ओछ्यानमा हुने व्यवहार जस्तै गर्छन् रे। यस्ता कुरा उडन्ता कुरा भन्ठान्थ्यो। उपटक्कै पत्यार गर्दैनथ्यो उसलाई। भूत देखेँ भने जस्तै त हो नि। मैले त होइन, तर आमाले अथवा दाजुले, बाबाले वा दिदी बहिनी वा इष्टमित्रले आफ्नै आँखाले देख्या। मैले देखेँ भन्ने मानिस त कोही पनि फेला परेन केशरलाई। कुकुर जोल्टिए जस्तो लाज हुन्छ भनेर चम्पनले डम्प ठोपेको थियो रे बैलगाडीलाई। हो रे, भिड लागेको थियो रे अस्पताल अगाडि, तर त्यहाँ म थिएँ भनेर कसैले भनेन। एउटाले त मनै त्यहाँ थिएँ पनि भन्यो, तर फेरि भन्यो, धेरै बेर पर्खेँ गाडीबाट निक्लनु भनेर, तर जरुरी काममा जानु परेकोले इत्यादि। त्यस्तै लोग्ने मान्छे लोग्ने मान्छेको बीचको यौन सम्बन्ध पनि बखम्फुसी कुरा ठाने गरेको हो केशरले। उसले मनोरञ्जनकी त्यस्तै राम्री सुकुमारी र रहरलाग्दी स्वास्नी देखेको, त्यस्तै स्वास्नी पाउनु र त्यस्तैसँग सुत्न पाउनु, बाफ रे बाफ, केशरको निम्ति त त्यो सपनामा पनि नपाइने कुरा हो। र मनोरञ्जन यो के गर्दैछन् उसलाई? पहिले एक निमेषका निमित्त त ऊ छक्क परेको थियो, उत्तिनैखेर केशर आत्थियो। अहिले पो ऊ बुझ्छ शेफालीले नजा भनेर उसको औँला थिचेकी रहेछन्। र सन्ध्याका ती द्रवित आँखा मायाले विभोर भएर केशरलाई हेरेको, गडबडाएर सक पकाउँदै उसले निर्दोष स्वरमा भन्यो, म तल जान्छु। मनोरञ्जनले आफ्नो सच्चा स्वार्थ उसको अगाडि उदाङ्ग पारिसकेका थिए। अब उनले या त सफल हुनुपर्छ या असफल भएर केशरलाई सदाका लागि त्याग्नुपर्छ र उसको दृष्टिमा सदाका लागि गिर्नुपर्छ। उनले केशरलाई वशीभूत गर्न सकेनन् भने ऊ तल गएर कुरा लगाइदिन्छ, हुनसक्छ आमालाई पनि भनिदियोस्। सन्ध्या र शेफालीले थाहा पाएकै कुरा हो, उनीहरूतिरबाट उसलाई चिन्ता छैन, आमाले थाहा पाएकी छैनन् आफ्नो छोराको चर्ती कला। मलाई तल जान देऊ, याचना कम्पित स्वरले केशरले बिन्ती गर्यो। तर बासनाले अत्तालिसकेका मनोरञ्जनले केही वास्ता गरेनन्। बरु केशरको पछाडि टाँसिएर उसको पट्ठामा अझ बढी जोरसँग थिच्दै अगाडि हात लगेर उसको पेन्टको बटन खोल्न खोजे। छाडिदेऊ, रुला जस्तो गरेर केशर गिडगिड आयो। मलाई बिन्ती, मलाई छाडिदेऊ। केटाको कम्पित स्वरले मनोरञ्जनको बासना ज्वाला झनै चर्कियो। उसको पट्ठाको दबाव बढ्यो र मनोरञ्जनका हात बटन खोल्न लाग्दा थरथराएर काँपे। त्यसो नभन केशर, बिन्ती मेरो प्यारो केशर, देऊ देऊ है केशर। यो थियो मनोरञ्जनको करुण पुकार। लाग्थ्यो एउटी निष्ठुरी प्रेमिकालाई याचना गर्दैछन् उनी। बासना प्लवित भएर स्वर काँपेको छ। केशर भयभीत थियो, कतै कुनै अवलम्बन नपाएर आफ्नै हत्यारासँग आत्मसमर्पण गर्न निरीह भीख माग्दै थियो। मलाई छाड्यौ, छाडिदेऊ मानुदा, म तिम्रो गोडा पर्छु, मलाई जान देऊ। त्यस्तै राम्री भाउजूलाई छोडेर तिमीले के गरेको यो? बिन्ती गर्छु, मलाई तल जान देऊ। जति जति ऊ आर्द्र याचना गर्थ्यो उति उति मनोरञ्जन व्यसन व्याकुल हुँदै जान्थ्यो। उनको शरीर काबुमा थिएन, स्वरमा तिर्खाएको आतुरता थियो। एकदमै बेहोस भएर बहुलाले प्रलाप गरे चाहिँ बोलिरहेका थिए उनी। मलाई तिमी चाहिन्छ केशर, सन्ध्या होइन। तिमी सन्ध्यालाई ल्याऊ, जे मन लाग्छ उसलाई तिमी नै गर, तर तिमी मेरो हौ। हिँड केशर, तल मेरो कोठामा अलग्गै छ मेरो कोठा है केशर। एकछिन, एकपटक मात्रै, अनि रातभर तिमी मेरी स्वास्नीसँग सुत। मैले सन्ध्या तिमीलाई दिएँ, ऊ मान्छे, शेफालीसँग सुते पनि हुन्छ, ऊ पनि मान्छे। तिमी मेरो बन, सन्ध्या तिमीलाई एकदम चोखी छ, तिमीले मलाई एकचोटि मात्रै। उनी बोल्दै पनि थिए र केशरको पेन्टको बटन पनि खोल्ने चेष्टामा थिए र साथसाथै केशरको पुट्ठामा दबाव पनि बढाउँदै गइरहेका थिए। केशर चाहिँ एक हातले बटन खोल्न खोजेको उनको हात पन्छाउँदै थियो र अर्कोले पुट्ठाको दबावले गडबडाएर ऊ अचेत जस्तै भइसकेको थियो। तर त्यो बेहोसीमा पनि उसको मस्तिष्कमा कुहिरो लागे जस्तो गरी धमिलो धमिलो भएर ऊ विचित्र कुराको अनुभव गरिरहेको थियो। त्यसबेला उसलाई लाग्यो कि यस्तो सुन्दर जुनेली रातमा ऊ कुनै खोरमा पस्न पुगेको छ र अब उसको जीवनको अन्तिम घडी नजिक आइसकेको छ। मृत्युभन्दा पहिले सम्झना भए जस्तो गरी बितेका दृश्य हुल बाँधेर देखिन लागे। विराटनगरको स्कुल, सिङ्गाई नदी पारी बाँसको घना बीटबाट रातो सूर्य उदायो। कत्रो ठूलो ढिक्को सूर्यको फनफनी घुमिरहेछ। सोडाको जाममा परेको गाछमा चरा कराइरहेछन्। उसका बा विराटनगरको घरको फराकिलो बरण्डामा बिछ्याएको खाटमा बसेर चिठी लेखिरहेछन्। उसकी आमाको कञ्चट मुनिको कोठी, फुलले लदावधि भएको घरको बगैँचा, चञ्चलाको तिग्राको सेतोपन, नरेन्द्रको निधारको खत, श्यामाले सास्ती परेर परेला थर्काउँदै निउरिएको टाउकोबाट दुईटा रसिला आँखाले हेरेको। एकपल्ट श्यामाले उसको गालामा कति मिठोसँग पिटेकी थिइन्। उसकी आमाले त्यो प्रभावकारी व्यक्तित्व, कस्तो ओजस्वी स्वर छ आमाको, र कलकत्ताको जुमा पाटेबागले कत्रो ठूलो मासुमा मुख काडेको। शेफाली, कानन, बुढिया र अर्को कुन्नी को हो? अरे को थियो अर्की? साह्रै राम्री, आँचलले आधा कपाल छोपेकी, त्यो गोल गोल माया भरिएका उदास आँखा, रातो आँचलले आधा कपाल, बमसखण्डीमा एउटा जोगी बौलाएको थियो। यतिका सबै दृश्य उसले एक निमेषमा नै देख्यो। अब यी सबै कुरा एक पलमा नै सदाको निम्ति विलीन हुने भएको छ। बोको बाघले यत्रो ठूलो मुख भएको छ कि अब ऊ त्यसभित्र नयास नै पस्न आँट्यो, पस्नै आँट्यो, पस्यो, हरायो, अन्त हुनै आँट्यो। मनोरञ्जनले उसको गालाको मुहाई खायो, चण्डी टोक्न आँटेको चटराक। केशरले कुनै कुरा पड्केको आवाज सुन्यो, उसको हात झन्न गर्यो, सहस्र सियो बिजे जस्तो। मनोरञ्जन एकछिन त चोटले स्तब्ध भयो अनि अचानक क्रोधले मुरमुरेर भन्यो, अच्छा यो हिम्मत? केशरले रन्थनिने गरी एक सड्कन लगाएछ मनोरञ्जनको गालामा र अनि उस सरासर तल जाने भरेङको ढोकातिर लाग्यो। तर त्योभन्दा पहिले नै मनोरञ्जन ढोका छेकेर उभिए। चन्द्रमाको उज्जवल प्रकाश मनोरञ्जनको अनुहारमा सोझै परेको थियो। उनी क्रोधले आगो भएका थिए। केशरले देख्यो एउटा सानो पिस्तोल हातमा खेलाइराखेका छन् उनी र क्रोधले ओट्छपाइरहेका छन्। तर अब त केशर अर्कै भइसकेको थियो। डर डर कहाँ छ र अब? बरु अब उसको छातीभित्र खपिन सक्नु क्रोधको ज्वाला दन्किरहेको थियो, पल पल बढ्दै थियो। उसले देख्यो पिस्तोलको नाल उसको छातीलाई छुन खोज्दैछ। केशरले क्रोधको विषय बमन गरे जस्तो गरी भन्यो, तिमी मलाई तर्साउन खोज्दैछौ? कायर कहीँका, यी सब अरूहरूलाई देखाऊ। यति भनेर उसले मनोरञ्जनको पिस्तोल लिएको हात यसरी लापरवाहीका साथ पन्छायो, मानव कुनै घृणित वस्तुलाई पन्छाउँदैछ, र ऊ सरासर तल ओर्लियो। मनोरञ्जन पक्क परेर जस्ताको त्यस्तै उभिरहे बेवकुफ भनेर। केशर सोचे तल बैठक कोठामा गयो। मनोरञ्जनकी आमा र कानन त्यहाँबाट गइसकेका थिए। ऊ पुग्दा दुईजना मात्रै थिए त्यहाँ, सेफाली र उनकी बाउजू। क्रोधले तम्तमाएर रातो अनुहार थियो उसको। शान्त स्वरमा बाउजूले बोलाइन्, आऊ। उनको स्वर सुन्ना साथ कोलाहल गरिरहेको उसको मस्तिष्कमा चकमन्न शान्ति छायो, टुइँ गरे जस्तो भयो मगजमा। उसलाई लाग्यो उनी भन्दैछन्, आऊ म तिमीलाई सुरक्षा दिन पर्खिरहेकी छु। अघि कौशीमा छँदा हृदयभित्र जुन निस्सहायता, थकावट र आश्रयहीनताको बेहोसी थियो त्यसलाई सन्ध्याको स्नेह लतपतिएको आधिकारिक स्वरले एकाएक बिउजाइदियो। उसले फेरि आफूलाई अवलम्बहीन असहाय पायो। उसको थाकेको मनलाई सुरक्षा दिने उनको मायालु स्वरले मुसारिएको हुँदा उसलाई खपिन सक्नुभयो। मुटुमा भक्कानो फुटेर आयो, चिउँडो काप्न लाग्यो र आँखा धमिलो भयो। भित्र आऊ स्नेहपूर्ण आधिकारिक शान्त स्वर। सन्ध्याको नजिक पुग्यो र शिष्टाचार मर्यादा इत्यादि कुनै औपचारिकताको वास्तै नगरी दुईजनाको बीचमा उसले आफूलाई र अनि मनोरञ्जनकी दुलैको काखमा घोप्टो परेर जिउ हल्लाइ हल्लाइ निशब्द रुन लाग्यो। सेफालीले घोप्टो परेको केशरको पिठोलाई चुपचाप हेरिरहन् र आफै थाके जस्तो लाग्यो उनलाई, र सन्ध्याको डबडबाएको आँखा केशरले देख्न पाएन। उसले केवल उनको काखको न्यानो सुकोमल बना र उनको हातले उसलाई सुनसुमाएको मात्र अनुभव गर्यो, र यसरी माया पाएर ऊ अझ बढी रुन थाल्यो। उसको पिठ्यौँ अझ जोरसँग हल्लियो। उसलाई कसैले सम्झाएन, फुलाएन, पिठ्यौँ सुमसुमारिरहेन् सन्ध्या, र हलुका होस् भने उसलाई रुन दिइरहे। निकै बेरपछि केशरको कुम समाएर सन्ध्याले हलुकासँग उसलाई उठाइन्। आँसु लतपतिएका निरीह आँखाले उसले सन्ध्यालाई हेऱ्यो। आफ्नो साडीको सबकोले उनले उसको आँसु पुछिदिइन्। अब त तिमी हामी कहाँ कहिले आउन्नौ अघि? सन्ध्याले शान्त स्वरमा भनिन्। तर उनको हृदय रोएको थियो, कस्तो मायालु बालक। केशरले केही जवाफ दिएन, चुपचाप सन्ध्यालाई हेरिरह्यो मात्रै। कस्ती ममता मयी नारी, सौम्य, शान्त र सुन्दर। एक्कासी उसलाई लाग्यो उसको जीवनमा आइपरेको आजको यो अतुलनीय सङ्कटको बेला आफ्नो ज्वाचल्यमान गाम्भीर्यको फराकिलो सुरक्षामा ढकमक्क छोपेर राख्न सक्ने यिनै हुन्, देवी, आमा र सबभन्दा विश्वासी मित्र। कत्रो सङ्कटबाट उम्किएर कस्तो निश्चिन्त सुरक्षामा हुनु पायो। यो सोचेर उसको हृदय यिनका प्रति आदर, भक्ति र मायाको भेल उम्लिएर आयो। यिनलाई हेर्दा हेर्दै रुनका निम्ति फेरि उसको चिउँडो काप्न लाग्यो, र खपिन सक्नु भएर मा भन्दै सन्ध्यालाई चम्म अङ्गालो मारेर उनको कुममा चिउँडो काप्न अडाई मन फकाएर रुन लाग्यो, घुक्क 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 गरेर। उसको जिन्दगीमा यत्रो त्रास, यत्रो भयानक विपत्ति, यति ठूलो अपमान आजसम्म भएको थिएन। कसैको सुरक्षामा आफ्नो सम्पूर्णको लत्तो छाडी शिथिल विश्रान्तिमा डुब्ने आकाङ्क्षा पनि उसको जिन्दगीमा आजै पहिलोपटक भएको हो। सन्ध्याले केशरका दुवै बाखुरा समाई उसलाई माया गरेर उठाइन्। उसको अनुहारमा आफ्नो शान्त आँखा ओछ्याएर उनले भनिन्, आऊ है केशर, आइतबार अरू छुट्टीका दिन बाहेक जुनसुकै दिन पनि दिउँसो 11 बजेदेखि 4 बजेसम्म आए हुन्छ। तिमीलाई हाम्रो मायाबाट कष्ट होला, तर कुनै किसिमको कष्ट हुँदैन, मबाट वचन ल्याऊ। केशरले उनलाई हेरी मात्र रह्यो, जवाफ दिएन। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता अग्निवाटिकाको चौथो श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।